بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32, 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرخیات قاری ابو القاسمی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یا نساء النبی لستن کأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا۔ وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا۔ واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامانیہ محلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروتو، یہ سبھا آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7,445 کلو ہرٹس پر سن رہے ہیں۔ آج شنیوار ہے، بہمن کی 18، جمادی الثانی کی 23 اور فروری کی 6 تاریخ۔ پروگرام میں صدا کی بھانتی پہلے آپ سماچار سنیں گے، اس کے بعد انمول باتیں پیش ہوں گی، پھر آپ سنیں گے راجنیتک چرچا، اس کے بعد سوتنترتا پربھات پر وشیش پروگرام پیش ہوگا، اور سبھا کا انتیم پروگرام ہے نیا سویرا۔ حضرت علیہ السلام فرماتے ہیں کہ اپنی زبان کی اس طرح رکشا کرو جس طرح اپنے سونے چاندی کی رکشا کرتے ہو، کیونکہ کبھی کبھی منہ سے نکلی ہوئی کوئی بات کسی بڑی نعمت کے چھن جانے کا کارن بنتی ہے۔ آپ فرماتے ہیں کہ لالچ ہمیشہ کا اپمان ہے۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 00989035065492۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اور اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران میں دیش ویاپی ٹیکہ کرن ابھیان کا اعلان ہو گیا ہے۔ ایران جلد ہی آدھونک ڈرون ویمان کا اناورن کرنے والا ہے۔ امریکہ کا دعویٰ، یمن یدھ کے بارے میں سعودی عرب کے ساتھ سوچناؤں کا آدان پردان ختم ہو گیا ہے۔ بھارت میں کسان آندولن جاری ہے، کسان نے چکا جام کر شکتی پردرشن کیا۔ اور اب آپ مریم مردادی اور محمد علی گومی سے وستار سے سماچار سنیے۔
راشٹرپتی روحانی نے دیش میں اسی ہفتے کورونا وائرس کووڈ-19 کا ٹیکہ لگنے کی شروعات کی خبر دی۔ انہوں نے کہا کہ سواستھ منترالے کی اور سے طے شدہ پراتھمکتاؤں کے مطابق ٹیکہ کرن شروع ہوگا۔ ارنا کے مطابق راشٹرپتی حسن روحانی نے کورونا سے نپٹنے کے لیے گٹھت سمیتی کی بیٹھک میں دیش میں کورونا وائرس کے سنکرمن کی مدت 1 سال ہونے کے قریب ہونے کا ذکر کرتے ہوئے کہا کہ اس پینڈیمک کی وجہ سے پوری دنیا میں وشیش حالات بن گئے ہیں، اس لیے اس وائرس سے بچنے کا بہترین راستہ احتیاط ہے۔ دوسری اور ایران میں پچھلے 24 گھنٹے کے دوران کورونا وائرس سے 76 لوگوں کی موت ہوئی ہے۔ سواستھ منترالے کی پروکتا سیما سادات لاری نے شنیوار کو بتایا کہ پچھلے 24 گھنٹے کے دوران دیش میں کورونا وائرس کے 6,983 نئے کیس سامنے آئے، جس میں 498 لوگ بھرتی ہوئے، جبکہ باقی لوگوں کو او پی ڈی پیشنٹ کے طور پر دیکھا گیا۔ انہوں نے کہا کہ دیش میں کورونا وائرس کی چپیٹ میں آنے والوں کی کل تعداد اب تک 14,59,370 ہو چکی ہے۔ پچھلے 24 گھنٹے میں اس وائرس سے 76 لوگوں کی موت کے ساتھ ہی اس وائرس سے مرنے والوں کی کل تعداد 58,512 ہو گئی ہے۔ ایران میں اب تک 12,47,374 لوگ اس وائرس سے ٹھیک ہو کر اسپتال سے چھٹی پا چکے ہیں۔
ایران کے ودیش منتری محمد جواد ظریف نے کہا کہ ایران ہمیشہ سعودی عرب سے وارتا کے اچھک رہا ہے اور ہمارے ہاتھ آج بھی سعودی عرب کی اور پھیلے ہوئے ہیں۔ ہم شہری اکبر سے بات کرتے ہوئے جواد ظریف کا کہنا تھا کہ ہم تو سعودی عرب سے بار بار کہہ رہے ہیں کہ وہ دوستی اور سہیوگ کا ہاتھ بڑھائے۔ اگر سعودی عرب ہاتھ بڑھاتا ہے تو دوستی کے لیے ایران کا ہاتھ پہلے سے ہی بڑھا ہوا ہے۔ جواد ظریف نے کہا کہ ایران اور سعودی عرب کے ہاتھ ایک دوسرے سے اس لیے نہیں مل پا رہے ہیں کہ سعودی عرب کسی ہتھوڑے کی تلاش میں ہے جس سے وہ ایران کے ہاتھ پر حملہ کرے، جبکہ اسے یقین کر لینا چاہیے کہ اس طرح کا ہتھیار اسے ملنے والا نہیں ہے۔ جواد ظریف کا کہنا تھا کہ سعودی عرب لاکھ کوشش کر لے، اس کا یہ سپنا پورا نہیں ہوگا۔
اسلامی گڑتنتر ایران نے رکشا کھیتر میں ایک اور اپلبدھی حاصل کی۔ ایران میں کندھے سے فائر ہونے والے میزائل کی پروڈکشن لائن کا ادگھاٹن ہوا۔ ایران میں سواتنتا پربھات کے موقع پر رکشا منتری بریگیڈیئر جنرل امیر حاتمی اور سشستر بل کے چیف آف اسٹاف میجر جنرل محمد باقری کی موجودگی میں کندھے سے فائر ہونے والے میزائل کی پروڈکشن لائن کا ادگھاٹن ہوا۔ اسی طرح کمپوزٹ سالڈ فیول کے کارخانے میں بھی کام شروع ہو گیا۔
اسلامی گنتنتر ایران کے رکشا منتری نے کم اونچائی والی اسامانیہ جنگ میں دیش کی رکشا طاقت بڑھنے کی سوچنا دی ہے۔ بریگیڈیئر جنرل امیر حاتمی نے سوموار کو ایران میں کندھے سے فائر ہونے والے میزائل کی پروڈکشن لائن اور کمپوزٹ سالڈ فیول کے کارخانے کے ادگھاٹن سماروہ میں بتایا کہ ہیلی کاپٹر، ڈرون اور کروز میزائل جیسے کم اونچائی والے ہوائی ٹارگٹ کو نشانہ بنانا اس میزائل کی خوبی ہے۔ انہوں نے کہا کہ ان میزائلوں سے کم اونچائی والی اسامانیہ جنگ میں ایران کی رکشا طاقت بڑھ گئی ہے۔
اسلامی گڑتنتر ایران کی وایو سینا نے بتایا کہ جاری مہینے کے انت تک وشال کائے ڈرون کمان 22 کا اناورن کیا جائے گا جو 300 کلو گرام بھار اٹھانے کی شمتا رکھتا ہے۔ بریگیڈیئر جنرل عزیز نصر زادے نے وایو سینا کی اپلبدھیوں کو گنواتے ہوئے کہا کہ فارس کی کھاڑی میں سینا کے ڈرون 500 پاؤنڈ کے بموں سے لیس ہیں۔ انہوں نے بتایا کہ اسلامی کرانتی سے پہلے ہم ضرورت کا سامان پشچمی دیشوں سے لیتے تھے اور ہماری پوری ٹریننگ پشچم پر نربھر تھی، جبکہ آوشک سبھی کلپرزے بھی پشچمی دیشوں سے ہی ملتے تھے۔
وائٹ ہاؤس کے پروکتا جین ساکی نے کہا کہ پرمانو سمجھوتے میں امریکہ کی واپسی تہران دوارا اپنے سبھی وچنوں کے پالن پر نربھر ہے۔ وائٹ ہاؤس کے پروکتا نے اس بات کا الیکھ نہیں کیا کہ پہلے امریکہ پرمانو سمجھوتے سے نکلا ہے اور اس نے ایران پر آرتھک پرتیبندھ لگا کر سرکشا پریشد کے پرستاؤ کا کھلا الگھن کیا۔ جنساکی نے پترکاروں سے ایک وارتا کے دوران اس سوال کے جواب میں کہ کیا پرمانو سمجھوتے میں امریکہ کی واپسی کے لیے کسی سمے کا نردھارن کیا گیا ہے، کہا کہ یہ پوری طرح سے ایران پر نربھر ہے۔
بھارت میں کسانوں نے کامیاب چکا جام کر کے سرکار کو مہتوپورن سندیش دیا ہے۔ کرشی قانونوں کے ورودھ میں شنیوار کو کسانوں نے تین گھنٹے کا راشٹر ویاپی چکا جام کیا۔ اس دوران کسی بھی طرح کے اپری حالات سے نپٹنے کے لیے دلی این سی آر میں پولیس اور اردھ سینک بلوں کے ہزاروں جوانوں کو تعینات کیا گیا تھا اور سبھی سیماؤں پر سرکشا کڑی کر دی گئی تھی۔ حالات پر نظر رکھنے کے لیے ڈرون کیمروں کی مدد لی گئی۔ ہریانہ کے پلون ضلع میں کسانوں نے آٹوہا چوک پر بیٹھ کر نیشنل ہائی وے پر چکا جام کیا۔ کسان آٹوہا چوک کے کٹ پر بیٹھے ہوئے ہیں۔ یہاں سے بھاری واہنوں کو چھوڑ کر باقی سبھی واہنوں کو نیشنل ہائی وے کی دونوں لین پر جانے دیا جا رہا ہے۔ کسانوں نے صرف دلی آگرہ نیشنل ہائی وے کو ہی جام کیا۔ سنیکت کسان مورچہ نے شکروار کو کہا تھا کہ دلی، اتر پردیش اور اتراکھنڈ میں شنیوار کو چکا جام کے دوران مارگوں کو بند نہیں کیا جائے گا۔ چکا جام کے سماپن کے بعد غازی پور بارڈر کے منچ سے بھارتی کسان یونین کے نیتا راکیش ٹکیت نے کہا کہ سرکار نئے کرشی قانونوں کو واپس لے اور نیونتم سمرتھن مولیہ ایم ایس پی پر قانون بنائے، نہیں تو آندولن جاری رہے گا۔ ان کا کہنا تھا کہ اس سے ویاپاری ہماری زمین پر بری نظر نہیں ڈالے گا، ہمارا منچ اور پنچ ایک ہی ہے، سرکار وارتا کے لیے بلائے گی تو ہم تیار ہیں۔ ٹکیت نے یہ بھی کہا کہ سرکار کو ویاپاریوں سے لگاؤ ہے، کسانوں سے نہیں۔
بھارت کے 75 پورو نوکر شاہوں کا کہنا ہے کہ کسانوں کے پرتی سرکار کا رویہ پرتیکول اور ٹکراؤ بھرا ہے۔ دلی کے پورو اپ راجیہ پال نجیب جنگ، جولیو ریبیریو اور ارونا رائے سہیت 75 پورو نوکر شاہوں دوارا ہستاکشرت پتر میں کہا گیا ہے کہ غیر راجنیتک کسانوں کو ایسے غیر ذمہ دار پرتیدوندی کے روپ میں دیکھا جا رہا ہے جن کا اپہاس کیا جانا چاہیے، جن کی چھوی خراب کی جانی چاہیے اور جنہیں ہرایا جانا چاہیے۔ پتر میں کہا گیا ہے کہ ایسے رویے سے کبھی کوئی سمادھان نہیں نکلے گا۔ انہوں نے کہا کہ اگر بھارت سرکار واسطو میں مہتوپورن سمادھان چاہتی ہے تو اسے آدھے من سے قدم اٹھانے کے بجائے قانونوں کو واپس لے لینا چاہیے اور پھر سمبھاوت سمادھان کے بارے میں سوچنا چاہیے۔
امریکی رکشا منترالے کے پروکتا نے دعویٰ کیا کہ واشنگٹن نے یمن کے خلاف یدھ میں سوچناؤں کے آدان پردان کے کھیتر میں ریاض کی مدد روک دی ہے۔ فارس نیوز ایجنسی کی رپورٹ کے مطابق امریکی رکشا منترالے کے پروکتا جان کربی کا کہنا ہے کہ سینیہ نیتوں میں پنروچار، वॉशिंगटन की प्रतिबद्धताओं की समाप्ति का कारण नहीं बनेगा। उन्होंने पेंटागन में पत्रकारों से बात करते हुए कहा कि हम अफगानिस्तान में जिम्मेदार तरीके से युद्ध की समाप्ति के इच्छुक हैं और इस बारे में किए गए सारे फैसलों पर पुनर्विचार करेंगे।
फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन हमास ने बैतुल मुकद्दस में अमरीकी दूतावास को अंतर्राष्ट्रीय कानून का खुला उल्लंघन बताया है। अमरीकी सीनेट ने इस देश के दूतावास को अतिग्रहित बैतुल मुकद्दस में बाकी रखने के विषय पर शुक्रवार को वोटिंग में बहुमत के साथ सहमति दी। इस मुद्दे के पक्ष में 97 वोट पड़े। अरब 48 वेबसाइट के अनुसार हमास के प्रवक्ता हाजिम कासिम ने कहा कि अमरीकी सीनेट का यह फैसला बैतुल मुकद्दस शहर में फिलिस्तीनियों के मूल अधिकार पर हमला है।
तालिबान ने अमरीका को चेतावनी दी है कि अगर उसके सैनिक समझौते के अनुसार मई तक अफगानिस्तान से नहीं निकले तो महायुद्ध होगा और बहुत खतरनाक झड़पें होंगी। तालिबान ने अल इमारा वेबसाइट पर इस शीर्षक के तहत कि अगर आक्रमणकारियों की वापसी की तारीख बढ़ा दी गई तो क्या होगा, ये धमकी दी। तालिबान ने चेतावनी दी कि अगर दोहा समझौता निरस्त कर दिया जाता है तो उसकी वजह से एक बड़ा युद्ध आरंभ होगा जिसकी पूरी जिम्मेदारी अमरीका पर होगी।
अमरीकी विदेश मंत्रालय के एक अधिकारी ने बताया कि बाइडेन की सरकार ने कांग्रेस को यह बता दिया है कि वो यमन के अंसारुल्लाह आंदोलन पर प्रतिबंध हटाने का इरादा रखती है। वॉशिंगटन पोस्ट की रिपोर्ट के अनुसार अमरीकी विदेश मंत्रालय के जानकार सूत्रों ने बताया कि डेमोक्रेट सीनेटर क्रिस मर्फी ने हौसियों के संगठन के नाम को आतंकवादी संगठनों की सूची से निकालने के फैसले को अमरीकी सरकार की ओर से एक अन्य अच्छा कदम बताया है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। आज हम ये बताएंगे कि पाप करने के आध्यात्मिक और भौतिक नुकसान क्या होते हैं। पहला सवाल ये उठता है कि इंसान पाप क्यों करता है। इसके जवाब में कहा जाता है कि जो इंसान पाप करता है उसके विभिन्न कारण हो सकते हैं। पाप करने का एक कारण कभी लालच होती है। लालच एक ऐसी बुरी बला है जिसके कारण इंसान हराम हलाल देखे बिना माल या किसी दूसरी चीज को प्राप्त करना चाहता है और लालची अपनी इच्छा की पूर्ति के लिए जो कुछ कर सकता है करता है। इसलिए हजरत अली अलैहिस्सलाम फरमाते हैं कि लालची एक ऐसा दास होता है जिसे कभी भी आजाद नहीं कराया जा सकता, यानी लालच सर्वकालिक दास्ता है। लोग लालची को इज्जत की नजर से नहीं देखते हैं। जो इंसान पाप करता है उसका एक कारण क्रोध भी हो सकता है। ऐसा बहुत होता है कि इंसान क्रोध की हालत में न चाहते हुए भी पाप कर बैठता है, जिसके बाद पछतावा होता है कि काश क्रोध न आया होता तो ये गलत कार्य न करता। इसलिए हदीसों में कहा गया है कि क्रोध हर बुराई की जड़ है। इसी प्रकार ईर्ष्या भी पाप का एक कारण है। इंसान बहुत सा पाप ईर्ष्या की वजह से करता है। यह भी संभव है कि पाप करने वाले को कोई लाभ न पहुंचे, परंतु ईर्ष्या की वजह से वो पाप करता है। ईर्ष्या बहुत ही खतरनाक नैतिक बीमारी है। ईर्ष्यालु दूसरों के पास नेमतों और अनुकंपाओं को देखकर खुश नहीं रहता और अंदर ही अंदर वो ईर्ष्या की आग में जलता है। हदीसों में कहा गया है कि ईर्ष्या ईमान को उस तरह से खा जाती है जिस तरह आग लकड़ी को खा जाती है। इसी प्रकार सत्ता प्रेम और सांसारिक मोह माया जैसे बहुत से कारणों की वजह से भी इंसान पाप कर सकता है। पाप करने के बहुत से नुकसान होते हैं। कुछ नुकसान आध्यात्मिक होते हैं जबकि कुछ भौतिक। पाप का सबसे पहला आध्यात्मिक नुकसान यह है कि वो इंसान की आत्मा को दूषित कर देता है और उसे आध्यात्मिकता के दर्जे से गिरा देता है और प्रकाश से बाहर निकाल देता है।
पाप इंसान के अंदर आध्यात्मिकता को कमजोर कर देता है और ईश्वरीय कृपा के द्वार को इंसान के लिए बंद होने का कारण बनता है। इसी प्रकार पाप का एक नुकसान यह है कि वो इंसान को अंदर से कमजोर कर देता है कि वो न्याय के लिए अत्याचार व अत्याचारी के मुकाबले में प्रतिरोध करने से बचता हुआ डरता है। दोस्तों, कार्यक्रम अनमोल बातें के इस भाग में हम तौबा या प्रायश्चित के बारे में चर्चा करेंगे। जब कोई चीज गंदी या दूषित हो जाती है तो उसे धुला या साफ किया जाता है। ठीक उसी तरह जब इंसान की आत्मा पापों से दूषित व गंदी हो जाती है तो उसे धुला जाता है, और जिस तरह उसे धुला जाता है उसे तौबा कहते हैं। महान ईश्वर ने पाप करने वाले इंसान के लिए तौबा का द्वार खोल रखा है ताकि तौबा करके वो दोबारा अच्छा इंसान बन जाए। तौबा इंसान को ऐसा बना देती है जैसे वो अभी अपनी माँ के पेट से पैदा हुआ है, और महान ईश्वर सच्ची तौबा करने वाले को दोस्त रखता है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। अमेरिका की राष्ट्रीय सुरक्षा की बैठक में ईरान के बारे में चर्चा की गई। ज़ायोनियों के बुलडोजर फिलिस्तीनियों की कृषि भूमि को नष्ट कर रहे हैं। हांगकांग को लेकर चीन और ब्रिटेन के बीच तनाव जारी है। दोस्तों, इन विषयों पर कार्यक्रम में हम विस्तार से चर्चा करेंगे। ईरान को लेकर माइक पोम्पियो बाइडेन प्रशासन पर कड़े प्रहार कर रहे हैं। नजफजादे की रिपोर्ट लेकर उपस्थित हैं साथी अख्तर अब्बास।
अमेरिका की राष्ट्रीय सुरक्षा की विशेष बैठक का एक मुद्दा ईरान और JCPOA था। ईरान की संसद की ओर से डेडलाइन दिए जाने के बारे में, जिसकी समय सीमा समाप्त होने के निकट है, ये अंदाजा लगाया जा रहा है कि परमाणु समझौते में वापसी के बारे में वार्ता ईरान के चुनाव से पहले या उसके बाद हो। हालांकि अमेरिका परमाणु समझौते से निकल चुका है और उसने ईरान के विरुद्ध एक पक्षीय प्रतिबंध लगा रखे हैं। और सुरक्षा परिषद के प्रस्ताव का उल्लंघन किया। व्हाइट हाउस के प्रवक्ता ने दावा किया कि गेंद ईरान के पाले में है। कहा कि JCPOA में वापसी ईरान पर निर्भर है। अगर ईरान सारे वचनों का पालन करे, अमेरिका भी वापस आ जाएगा, और बाद में यही विषय लंबे एवं मजबूत समझौते और बहुत से चिंताजनक मुद्दों के समाधान का आधार भी बन सकता है।
That also addresses other areas of concern.
इस बीच अमेरिका के 50 कानूनविदों ने पत्र के माध्यम से बाइडेन से मांग की है कि वे परमाणु समझौते में बिल्कुल भी वापस न जाएं।
Against Iran. So going back to try and cut that deal from 2015 would...
पोम्पियो ने, जो अब अमेरिका के विदेश मंत्री नहीं हैं, ईरान के बारे में बाइडेन सरकार पर कड़े हमले किए।
The US and its European allies work together.
इस बीच ब्रिटेन, फ्रांस और जर्मनी के विदेश मंत्रियों ने अमेरिका के नए विदेश मंत्री ब्लिंकन के साथ ईरान के परमाणु समझौते के बारे में विचार विमर्श किया।
Do about it. Let them do it.
बाद में फ्रांस के विदेश मंत्री ने कहा कि ईरान के परमाणु समझौते को लेकर महत्वपूर्ण बात की गई। अब इंतजार करना होगा कि देखें आगे क्या होता है, लेकिन खास बात यह है कि जिन देशों ने इस दौरान कानूनों का उल्लंघन किया या वे परमाणु समझौते से निकल गए, وہ اب اپنی باتوں کو ایک جیسا کہہ رہے ہیں۔ نیویارک سے آئی آر آئی بی کے لیے کامران نجف زادے کی رپورٹ۔
سینچری ڈیل کو آگے بڑھانے کے ادیش سے زائونیوں نے فلسطینیوں کے گاؤں کو پوری طرح سے تباہ کر دیا۔ خالد سبرنا کی رپورٹ پیش کر رہے ہیں قمر عباس۔
حصہ نامک گاؤں میں زائونی سینکوں نے فلسطینیوں کے کئی گھروں کو توڑ دیا ہے اور 100 سے ادھک فلسطینیوں کو بے گھر کر دیا۔ زائونیوں کے لوڈروں اور بلڈوزروں نے فلسطینیوں کی کرشی بھومی کو بھی نشٹ کر دیا۔ یہ تصویریں 1948 کی دشمنی کی یادیں تازہ کر رہی ہیں۔ ہمسا گاؤں کی تباہی سینچری ڈیل کو آگے بڑھانے اور پشچمی تٹ تتھا اویدھ زائونی شاسن کے بھو بھاگ کو وسترت کرنے کے انترگت کی گئی ہے۔ زائونی شاسن نے اس گاؤں میں جاتی صفائی جیسا اپرادھ کیا ہے۔ زائونی اس گاؤں پر قبضہ کرنے کے ترنت بعد وہاں کالونی نرمان کا کام شروع کرنا چاہ رہے ہیں۔
سنیت
راشٹر سنگھ انتراشٹری نیالے یورپی سنگھ سے میری مانگ ہے کہ وہ جاتی صفائی اور پلائن پر وش کرنے جیسے اپرادھوں کو روکے۔ ہم اپنی سنتان کے ساتھ اپنی ماتر بھومی کی سرکشا کے لیے پریاس کرتے رہیں گے اور ہمارا یہ سنگھرش رکنے والا نہیں ہے۔ ہمسا گاؤں کے لوگوں کے سمرتھن کے ادیش سے ہر اور سے فلسطینی ساماجک کارکرتا یہاں پر آئے ہیں۔ فلسطین کے پردھان منتری محمد اشتیہ فلسطینیوں کے ورودھ زائنیوں کے اپرادھوں کو نکٹ سے دکھانے کے لیے ودیشی پرتنیدھی منڈل کے ساتھ یہاں پر پہنچے ہیں جنہیں اچھی طرح سے دیکھا جا سکتا ہے۔
احنا شفنا اليوم القناصل والسفراء وكل الناس اللي اجوا
فلسطینیوں کے پرتیرودھ کے پرتی اپنا سمرتھن دکھانے کے ادیش سے وبھن دیشوں کے راجدوت اور پرتنیدھی یہاں پر آئے ہیں۔ یہ ہماری زمین ہے، یہ ہمارے پوروجوں کی دھرتی ہے جو ہماری اگلی پیڑھیوں کے لیے بھی اسی طرح باقی رہے گی۔
اجدادنا هذه الارض ستبقى لاحفادنا
ما يجري في اراضي حمصا في الاغوار۔
ہمسا گاؤں میں جو گھٹنا گھٹی ہے اس نے 1948 میں فلسطینیوں کو بے گھر بنانے کی گھٹنا کی کٹو یاد کو دوبارہ تازہ کر دیا ہے۔ فلسطین سے خالد سبرنا کی رپورٹ۔
اور اب ایک انیہ وشے۔ برٹن اب ہانگ کانگ کے نواسیوں کے لیے ناگرکتا کی یوجنا شروع کرنے جا رہا ہے، جس پر چین نے بی این او پاسپورٹ کو مانیتا دینے سے انکار کر دیا ہے۔ پیش ہے اس بارے میں بیجنگ سے خالق وردی کی رپورٹ، جسے سور دے رہے ہیں محمد مہدی۔
برٹن کی اور سے ہانگ کانگ کے ناگرکوں کو پاسپورٹ دینے کے لندن کے فیصلے کی چین نے نندا کرتے ہوئے برٹن کی سرکار کو چیتاونی دی ہے کہ وہ ایک دیش دو ویوستھا والے سسٹم کا پابند رہے۔ چین کی سرکاری پریشد میں ہانگ کانگ کے ودیشی معاملوں کے پروکتا نے کہا ہے کہ لندن اور بیجنگ کے بیچ ہوئے فیصلے کے آدھار پر ورش 1997 میں ہانگ کانگ کو چین کو دی جانے سے پہلے برٹن کو ہانگ کانگ کے لوگوں کو ناگرکتا دینے کا ادھیکار نہیں ہے۔ برٹن انتراشٹریہ نیموں کا الگھن کرتے ہوئے ہانگ کانگ کے لیے بنے راشٹریہ سرکشا قانون کو لاگو ہونے سے روکنے کا پریاس کر رہا ہے، لیکن اپنے پریاسوں میں وفلتا کے بعد اس نے اس چھیتر کے ناگرکوں کو ناگرکتا دینے کا کام شروع کر دیا ہے۔ چین کہتا ہے کہ ہانگ کانگ کا راشٹریہ سرکشا قانون ہانگ کانگ کے ناگرکوں کے ادھیکاروں کو چھتی نہیں پہنچائے گا اور کیول اپدرو آتنکواد الگاواد اور اسی پرکار کے معاملوں میں ہی سرکشا بل کارروائی کریں گے۔ برٹن کی یہ کارروائی کچھ ہانگ کانگ واسیوں کو برٹن کے دوسرے نمبر کے ناگرک میں بدلنے جیسی ہے اور چین کی سمپربھوتا کو نکارنے کے ارتھ میں ہے۔ وشیشک کہتے ہیں کہ لندن کی اور سے الگھن کے کارن ہی بیجنگ نے اعلان کیا ہے کہ اب سے وہ برٹن کی اور سے پردان کیے گئے پاسپورٹ کو مانتا نہیں دے گا۔ چین کا کہنا ہے کہ یہ کام لندن اور بیجنگ گھوشنا پتر کا الگھن کرتا ہے اور چین کی سمپربھوتا کو نکارنے والا مانا جائے گا۔ بیجنگ سے آئی آر آئی بی کے لیے محمد رضا خالق وردی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ और आप सुन रहे हैं कार्यक्रम राजनीतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारतीय जनता पार्टी का कहना है कि कोरोना ने कश्मीर में विकास के काम को बहुत पीछे ढकेल दिया। श्रीनगर से सिप्ते मोहम्मद हसन।
भाजपा के महासचिव ने जम्मू में एक संवाददाता सम्मेलन को संबोधित करते हुए कहा है कि भाजपा सरकार ने कश्मीर के हवाले से विकास की जो नीतियां अपनाई हैं, उसके लाभ बहुत जल्द आम लोगों तक पहुंचना शुरू हो जाएंगे। जम्मू में संवाददाता सम्मेलन को संबोधित करते हुए उन्होंने कहा कि जो बजट बनाया गया है, उसमें विशेष रूप से जम्मू कश्मीर का ख्याल रखा गया है और हमारा ये मानना है अगर कोविड नहीं हुआ होता तो कश्मीर में विकास बहुत तेजी से आगे बढ़ता। उन्होंने कहा कि उनकी सरकार ने ये निर्णय लिया है कि कश्मीर में युवकों को रोजगार और तमीर तरक्की दी जाएगी और इस सिलसिले में कोई कॉम्प्रोमाइज नहीं होगा। महासचिव ने इस अवसर पर पत्रकारों के साथ वार्ता करते हुए कहा,
हमारी सरकार का इस बजट के अंदर रोटी, कपड़ा, मकान, सेहत व विकास, रोड्स, इंफ्रास्ट्रक्चर, पुल्स, पार्क्स, इस पर शहरी विकास, क्योंकि आप श्रीनगर में बैठे, शहरी विकास के लिए इस बार बहुत ज्यादा पैसा और मेट्रोस, और अच्छे मेट्रोस बन सके और जहां जहां यहां काम हुआ है वहां काम हो सके, उसके लिए भी अर्बन इंफ्रास्ट्रक्चर क्रिएट हो। अर्बन इंफ्रास्ट्रक्चर में नई स्कीम एक लॉन्च की है जिसके अंदर 18,000 करोड़ रुपया रखा गया है।
इस बीच डीडीसी इलेक्शन के बाद अब काउंसिलर्स बनाने का कार्य आरंभ हो गया है और आज तमाम जिलों में डीडी इलेक्शंस के बाद जिला काउंसलर्स तश्कील दिए गए। इस हवाले से जम्मू कश्मीर अपनी पार्टी ने दावा किया है कि उनके 7 काउंसलर्स ने डीडीसी अध्यक्ष के एतबार से अपने पद को संभाला है। यहाँ ये उल्लेखनीय है कि जम्मू कश्मीर अपनी पार्टी ने हाल ही में जन्म लिया है और इसके बारे में ये भी बताया जाता है कि उसके सर पर भाजपा का भरपूर हाथ है। अगरचे अपनी पार्टी के अध्यक्ष अल्ताफ बुखारी का ये कहना है कि वो एक इंडिपेंडेंट पार्टी है, परंतु जितने भी यहाँ के राजनीतिक दल है उनका यह कहना है कि इस दल के पीछे नई दिल्ली का भरपूर हाथ है। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। दोस्तों, ये रेडियो तेहरान की हिंदी सेवा है। अभी आपने राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना। हमारी चर्चा आपको कैसी लगी, इस बारे में हमें अवश्य बताइए। हाँ तो मित्रों, अब हम आपको साप्ताहिक कार्यक्रम सुनवाने जा रहे हैं नया सवेरा, किंतु उससे पहले प्रस्तुत है स्वतंत्रता प्रभात के संबंध में एक विशेष कार्यक्रम।
स्वतंत्रता प्रभात।
दोस्तों, इस्लामी क्रांति की 42वीं वर्षगांठ पर विशेष प्रोग्राम स्वतंत्रता प्रभात की एक और कड़ी के साथ आपकी सेवा में मोहम्मद अली कुम्मी और मरियम मेहरदादी हाजिर हैं। आज हम इस्लामी क्रांति में महिलाओं की भूमिका पर चर्चा करेंगे।
ईरान में इस्लामी क्रांति की सफलता को 42 वर्ष बीत चुके हैं, लेकिन आज भी जब क्रांति की सफलता या ईरान में विकास की बात की जाती है तो इस देश की महिलाओं की भूमिका को कोई अनदेखा नहीं कर सकता। क्रांति की सफलता के हर कदम पर महिलाएं पुरुषों के साथ नजर आती हैं। क्रांति की सफलता के बाद अब जब देश विकास के चरण में है तब भी महिलाएं आगे आगे नजर आती हैं। जब पूरी दुनिया की ही तरह कोविड-19 ईरान में फैला तो महिला डॉक्टरों और नर्सों ने बढ़ चढ़ कर देश की सेवा की। यही नहीं, कई डॉक्टरों और नर्सों ने तो अपनी शादी तक टाल दी और बहुत सी टीचरों ने अस्पताल के बेड से ही ऑनलाइन पढ़ाया। जब कोविड-19 का ईरानी टीका बना तब भी फातिमा मुखबिर नामक महिला ही सबसे पहले आगे आई और उन्हें वैक्सीन लगाया गया।
इसी तरह जब ईरान के मशहूर परमाणु वैज्ञानिक मोहसिन फखरीजादे को उनकी बीवी की आंखों के सामने शहीद किया गया तो उन्होंने बेहद मजबूती के साथ बयान दिया कि हत्या करके हमें हमारे मकसद तक पहुंचने से नहीं रोका जा सकता और मैं अपने पति की राह पर आगे बढ़ती रहूंगी। थोड़ा पीछे चलें तो हम देखेंगे कि पिछले बरस अमरीका ने ईरान के महानायक जनरल कासिम सुलेमानी को शहीद कर दिया। अमरीका ने सोचा था कि इस महान हस्ती की हत्या के बाद इस्लामिक क्रांति की राह पर असर पड़ेगा, लेकिन उसी समय उनकी बेटियों जैनब और फातिमा ने संयम के साथ खड़े होकर ऐलान किया कि वह अपने पिता की राह पर चलती रहेंगी। और जैनब ने तो प्रतिरोध के मोर्चे से जुड़कर जिहाद का रास्ता अपनाया और शहीद सुलेमानी फाउंडेशन की जिम्मेदारी संभाली ताकि शहीद सुलेमानी की याद ताज़ा रखने के साथ ही साथ उनकी राह को भी आगे बढ़ाएं। ईरान में इस तरह की महिलाओं की कमी नहीं है जिन्होंने अपने पति, पिता और बेटों की शहादत के बाद उनके मार्ग पर चलना जारी रखा और मोर्चे पर डटी रहीं।
ईरान की इस्लामी क्रांति के गवाह सारे लोग ये बताते हैं कि किस तरह से महिलाओं ने इस महान क्रांति में प्रभावी भूमिका निभाई। क्रांति का इतिहास गवाह है कि जो भी जिम्मेदारी महिलाओं को दी गई उन्होंने उसे बहुत ही अच्छी तरह से निभाया। ईरान में इस्लामी क्रांति की सफलता के बाद महिलाओं की भूमिका किसी एक क्षेत्र तक सीमित नहीं रही बल्कि उन्होंने विभिन्न सांस्कृतिक, सामाजिक, राजनीतिक और आर्थिक क्षेत्रों में सक्रिय होकर इस्लामी क्रांति के उद्देश्यों के लिए अपनी भूमिका निभाई।
इस्लामी आंदोलन में महिलाओं की भूमिका और उसके महत्व के दृष्टिगत इस्लामी क्रांति के संस्थापक इमाम खुमैनी ने हमेशा संघर्ष में और विभिन्न अवसरों पर महिलाओं की मौजूदगी और उनकी भूमिका पर बल दिया है। उन्होंने ईरान में इस्लामी क्रांति की सफलता के पहले महीने में ही क्रांति की सफलता में महिलाओं की भूमिका का अच्छी तरह से वर्णन किया और 8 मार्च 1979 में अपने एक भाषण में महिलाओं को संघर्ष में अग्रणी कहा। उन्होंने कहा कि आप महिलाओं ने यह साबित कर दिया कि हमेशा आगे रहती हैं, आपने ये साबित कर दिया कि आप मर्दों से भी आगे हैं, मर्दों ने आपसे प्रेरणा ली है, ईरानी मर्दों ने ईरानी महिलाओं से पाठ सीखा है और सीख ली है, कुम के मर्दों ने भी आप महिलाओं से पाठ लिया और सीखा है, आप आंदोलन में पहली पंक्ति में हैं।
अपने देश और मिट्टी की रक्षा की महिलाओं की इस भावना के पीछे इस्लामी संस्कृति है और इसके मूल आदर्श वास्तव में इस्लाम के आरंभिक काल में नजर आते हैं। हालांकि इस्लामी रणक्षेत्र में जाकर लड़ना और जिहाद करना महिलाओं की जिम्मेदारियों में शामिल नहीं है, लेकिन इसका ये मतलब नहीं है कि जिहाद और युद्ध के समय महिलाओं की कोई भूमिका ही नहीं है, बल्कि उन्हें इस अवसर पर देश की रक्षा के लिए विभिन्न प्रकार की भूमिकाएं निभानी होती हैं। इस्लाम के आरंभिक काल में महिलाओं ने ईश्वर द्वारा निर्धारित सीमाओं का ध्यान रखते हुए बेहद महत्वपूर्ण भूमिका निभाई है। नसीबा, जराहा और उम्मे अतिया जैसे महिलाएं बहुत से युद्धों में भी पैगंबर इस्लाम के साथ थीं और चिकित्सा और अन्य कामों में योगदान किया।
इस्लाम की नज़र में मर्दों की ही तरह औरतें भी जिस तरह की चाहें सामाजिक गतिविधि कर सकती हैं, बस शर्त यह है कि उनकी गतिविधियां ऐसी हों जो उनके मानवीय सम्मान और चरित्र पर आंच ना आने दे। इस्लामी क्रांति के पूरे संघर्ष और आंदोलन में ईरानी महिलाओं ने विभिन्न क्षेत्रों में योगदान दिया। बहुत सी महिलाएँ अपने शौहर, बेटों और भाइयों को संघर्ष के मैदान में जाने के लिए प्रोत्साहित करती थीं। बहुत सी महिलाएँ पुरुषों के साथ ही नर्स और डॉक्टर के रूप में युद्ध के खतरनाक मोर्चे पर मौजूद रहती थीं। ईरान की ये महिलाएं निश्चित रूप से संघर्ष व प्रतिरोध की मूरत हैं जिन्होंने देश के गौरव के लिए अभूतपूर्व बलिदान दिए। ईरान की इन महिलाओं ने हज़रत खदीजा, हज़रत फातिमा जहरा और हज़रत ज़ैनब सलामुल्लाह अलैहा जैसी महान इस्लामी हस्तियों को आदर्श मानकर संघर्ष के मैदान में कदम रखा और अपने पूरे वजूद के साथ देश की रक्षा में पुरुषों के साथ सहयोग किया। इमाम खुमैनी रहमतुल्लाह अलैह ने ईरानी महिलाओं में शहादत प्रेम की सराहना करते हुए कहा है, ये ईमान का प्रकाश है जिसकी वजह से आप महिलाओं में शहादत का डर नहीं है। हमारे युवा, हमारे पुरुष और हमारी महिलाएं शहादत के लिए तैयार हैं।
ईरान में इस्लामी क्रांति के आंदोलन के दौरान शाह के खिलाफ संघर्ष और पर्चे बांटने तथा प्रदर्शन करने में भी महिलाएं आगे आगे रहीं। महिलाएं भी संघर्षकर्ता बनाती हैं और यदि किसी समाज में महिलाओं की भूमिका खत्म कर दी जाए तो वो समाज मर जाएगा। ईरानी महिलाओं ने हज़रत फातिमा जहरा और हज़रत ज़ैनब का अनुसरण करते हुए शाही व्यवस्था का जमकर मुकाबला किया। इस तरह से उन्होंने अपने संघर्षों से न केवल ये कि अपने पतियों का हौसला बढ़ाया बल्कि अपने दिल के टुकड़ों में युद्ध के मैदान में भेजकर बहुत बड़ा बलिदान दिया। इन महिलाओं ने अपने पतियों और बेटों को देश के लिए जान देने पर तैयार किया और उनकी वजह से इन जियालों ने हंसते हुए देश के लिए जान दे दी। ईरान में देश के लिए जान देने वाले शहीदों की माओं ने गौरवशाली इतिहास लिखा है। इन माओं को जब अपने बेटों की शहादत की खबर दी जाती थी तो वो ईश्वर के प्रति आभार प्रकट करती थी कि उसने उन्हें देश के लिए भेंट देने का अवसर प्रदान किया। ये माएँ शांत मन के साथ अपने बेटों को दफन करती थीं और ईश्वर का शुक्र अदा करती थीं। दो दो बेटों को दफन करने के बाद घर आकर अपने तीसरे बेटे को भी युद्ध के लिए भेज देती थीं। इस तरह की माओं ने ईरान का सिर गर्व से ऊंचा किया है।
ईरान की इस्लामिक क्रांति को 20वीं सदी की सबसे बड़ी सामाजिक व राजनीतिक घटना माना जाता है। इसी तरह इस बड़ी घटना में महिलाओं की भूमिका ने भी एक नया अध्याय शुरू किया। पूरी दुनिया बेहद हैरत से देख रही थी कि इस्लाम के नाम पर आने वाली क्रांति में किस तरह से ईरानी महिलाएं आगे आगे हैं और किस तरह से प्रभावशाली भूमिका निभा रही हैं। यहां तक कि बहुत से इस्लामी देशों में महिलाओं ने इन ईरानी महिलाओं को अपना आदर्श बनाया और बहुत से आंदोलनों में हिस्सा लिया। इस्लामी क्रांति के आरंभिक दिनों में एक फ्रांसीसी पत्रकार ने ईरान की यात्रा के बाद लिखा था कि ईरान में सब लोग एक इस्लामी सरकार की स्थापना के लिए उत्साह से भरे नजर आते हैं और इस बीच जो चीज़ सबसे ज़्यादा ध्यान योग्य है वो पुरुषों के साथ महिलाओं की निरंतरता से जारी गतिविधियाँ हैं।
इस्लामी क्रांति के बाद महिलाओं को गतिविधियों के लिए खुला अवसर दिया गया। ईरान में महिलाओं ने जहां से आरंभ किया और उसके बाद आज जहां हैं उस ग्राफ पर नज़र डालने से हमें ये विश्वास हो जाएगा कि इस्लामिक क्रांति ने महिलाओं के लिए बेहद व्यापक मैदान खोला है और ईरान के इस्लामी समाज ने महिलाओं की योग्यताओं और क्षमताओं से भरपूर लाभ उठाया है और उन्हें उनका सही मानवीय स्थान और उनकी भूमिका दी है। इस अवसर की वजह से विकास की ओर महिलाएँ बेहद तेज़ी से आगे बढ़ी हैं। ईरान की महिलाओं का यह मानना है कि रचना व सृष्टि के हिसाब से महिला व पुरुष समान हैं और ईश्वर किसी के कर्म की अनदेखी नहीं करता। जैसा कि कुरान मजीद के सूरह आले इमरान की आयत नंबर 195 में कहा गया है कि मैं तुम में से किसी भी महिला या पुरुष के कर्म को बर्बाद नहीं करूँगा। तो दोस्तों, कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ نیا سویرا،
دوستو کاریکرم نیا سویرا کی اگلی کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور محمد مہدی کا سلام سویکار کیجیے۔ کاریکرم میں محمد علی مہدی کے بارے میں چرچا کرنے جا رہے ہیں جو دو دھرموں کو چھوڑ کر اسلام سویکار کر چکے ہیں۔
मित्रों, इस्लाम अंतिम ईश्वरीय धर्म है। यह वही ईश्वरीय धर्म है जिसकी शुभ सूचना पिछले ईश्वरीय किताबों में दी गई है। इन पुस्तकों में पैगम्बर इस्लाम के आने की शुभ सूचना दी गई है। ईश्वर ने इस्लाम को अंतिम आसमानी धर्म बताया है। ईश्वर के कथनानुसार जो लोग सच्चाई के खोजी हैं उनको इस्लाम का अनुसरण करना चाहिए। इस्लाम ही वो धर्म है जिसे ईश्वर ने भी पसंद किया है। سورہ فتح کی آیت نمبر 28 میں ایشور کہتا ہے کہ ایشور وہ ہے جس نے اپنے پیغمبر کو سچے دھرم کے ساتھ بھیجا تاکہ اس کو سارے دھرموں پر وریتا دے، اور ایشور اس سے اوگت ہے۔ اس حساب سے یہ کہا جا سکتا ہے کہ وہ لوگ جو انیہ دھرموں کو چھوڑ کر اسلام کی پناہ میں آتے ہیں وہ واسطو میں ایشور کے درشٹگت دھرم کا چیان کرتے ہیں تاکہ واسطوک مارگ درشن حاصل کر سکیں۔ محمد علی مہدی ان لوگوں میں سے ہیں جنہوں نے دو دھرموں ہندو اور عیسائی کو چھوڑ کر اسلام کو اپنایا۔
محمد علی مہدی کا جنم تو برٹن کے برمنگھم میں ہوا تھا۔ ان کے جنم کے کچھ مہینوں کے بعد ان کی ماتا نے اپنے ماتا پتا کے پاس محمد کو بھارت بھیج دیا تھا۔ ان کا کہنا ہے کہ 3 مہینے کی آیو میں مجھے میرے نانا نانی کے پاس پشچمی بھارت میں بھیجا گیا تھا۔ میرے نانا اور نانی دونوں ہندو تھے اور میرا پالن پوشن بھی ہندو ریتی رواج کے حساب سے ہوا تھا۔
میں وشنو کا پوجک تھا اور رامائن پڑھا کرتا تھا۔ ان کا کہنا ہے کہ ہندو دھرم ویسے تو بہت پراچین دھرم ہے، کنتو اس دھرم میں کروتیاں بہت ہیں۔ انہی کروتیوں کے کارن اس دھرم میں کچھ ایسے ویرودابھاس دکھائی دیتے ہیں جس سے اس کے ماننے والوں کے من میں شنکائیں اتپن ہوتی ہیں۔ یہ وہ شنکائیں ہیں جن کا سمادھان سمبھو دکھائی نہیں دیتا۔ یہی کارن تھا کہ ان کو نانا اور نانی دونوں ہی عیسائی ہو گئے تھے۔ اپنے نانا نانی کا انسرن کرتے ہوئے وہ بھی عیسائی ہو گئے تھے۔
محمد علی کا کہنا ہے کہ میں یہ سوچتا تھا کہ اس دھرم کو اپنا کر میری وہ شنکائیں سماپت ہو جائیں گی جن میں میں گھرا ہوا تھا، لیکن ایسا نہیں ہو سکا۔ نیا دھرم اپنا کر میں نے پرانے دھرم کی باتیں چھوڑ کر نئے دھرم کے بارے میں جاننے کی کوشش کی۔ کافی سمے کے بعد محمد علی مہدی یہ سوچنے لگے کہ میری سمسیا کا سمادھان یہاں پر بھی دکھائی نہیں دے رہا ہے۔ وہ کہتے ہیں کہ ایشور نے مجھے جو دماغ دیا ہے اس میں اتارکک باتیں گھستی نہیں ہیں۔ میرے من میں بہت سے سوال ہیں جن کی میں کھوج میں ہوں، لیکن ان کے جواب نہ ملنے کی استھتی میں میں نراش سے بھر جاتا ہوں۔ جب مجھے ان دونوں دھرموں سے اپنے جواب نہیں مل پائے تو میں نے آگے کا راستہ دیکھا۔
محمد علی کے بھیتر پائی جانے والی جگیاسا نے انہیں ایک استھان پر رکنے نہیں دیا۔ اپنے سوالوں کے جواب پانے کے لیے بھی لگاتار آگے بڑھتے رہے۔ وہ کہتے ہیں کہ میں اپنے نانا کے ساتھ چرچ جایا کرتا تھا۔ عیسائی دھرم میں ایشور کے بارے میں جو وچار پائے جاتے ہیں ان کو میں سویکار نہیں کر سکا، کیونکہ وہاں پر ایشور کے جن تین سوروپوں کا کنسپٹ پایا جاتا ہے وہ مجھ کو تارکک نہیں لگتا، حالانکہ ایشور تو ایک ہی ہے، اسے ایک ہی ہونا چاہیے۔
مجھے عیسائی دھرم گرو نے بتایا کہ تم کو تین ایشور والی آستھا کو ماننا ہوگا، کیونکہ اس بارے میں شک کرنا گناہ ہے، اس بارے میں ہمیں سوال نہیں کرنا چاہیے۔ اس پرکار محمد نے عیسائی دھرم سے بھی دوری بنانی شروع کر دی۔ ہندو اور عیسائی دھرم کو نکارنے کے بعد اب وہ کسی بھی دھرم میں وشواس نہیں رکھتے تھے۔ ان کا یہ ماننا تھا کہ ایشور اوشیہ موجود ہے اور وہیں ایشور مجھ کو صحیح راستہ ضرور دکھائے گا۔ ان کا کہنا ہے کہ جب میں اپنے نانا نانی کے ساتھ چرچ جایا کرتا تھا تو میرے من میں جو سوال پیدا ہوتے تھے وہ تین ایشوروں کی وچاردھارا سے سمبندھت تھے۔
وہ کہتے ہیں کہ اس بارے میں دھرم گرو جو ترک پیش کرتے تھے اور اس کے بارے میں جو مثالیں لاتے تھے وہ کبھی مجھ کو سویکار نہیں لگیں، کیونکہ میرا آرمبھ سے یہی ماننا تھا کہ ایشور ایک ہے، وہ انیک نہیں ہو سکتا۔ میں کبھی بھی اس بات کو مان نہیں سکتا جس کو میری بدھی سویکار نہیں کرتی۔ ان کا کہنا ہے کہ میری پریشانی اس سمے اور ادھک ہو جاتی تھی جب عیسائی دھرم گرو کہتے تھے کہ اس معاملے میں شک کرنا پاپ ہے اور تم کو اس سمبندھ میں کوئی سوال نہیں کرنا چاہیے، بلکہ یہ مان لینا چاہیے کہ ایشور تین ہیں۔
محمد علی عیسائی دھرم سے بھی الگ ہو گئے۔ وہ ہندو اور عیسائی دھرم کو تیاگنے کے بعد اب اس تلاش میں تھے کہ ان کو سچائی کا پتہ چلے۔ عیسائی دھرم چھوڑنے کے بعد وہ کسی بھی دھرم کے انویائی نہیں تھے۔ ادھر سنچار مادھیموں میں ہونے والے دشپرچاروں کے کارن ان کے من میں اسلام کے بارے میں نکاراتمک وچار پائے جاتے تھے۔ ان کا ماننا تھا کہ اسلام ایک ہنسک دھرم ہے جو بہت ہی روڑی وادی ہے۔ وہ کہتے ہیں کہ میں اسلام کے بارے میں سوچتا بھی نہیں تھا اور کسی بھی وچاردھارا کے پرتی پابند نہیں رہا تھا۔
اسلام کے بارے میں میرا ماننا تھا کہ یہ یدھ کرنے والے لوگوں کا دھرم ہے، یہی کارن تھا کہ میں مسلمانوں سے ملتا بھی نہیں تھا اور ان سے دوری بنائے رکھتا تھا۔ ان حالات میں جب انہوں نے عیسائی اور ہندو دھرم کو چھوڑ دیا تتھا اسلام کے بارے میں ان کے بھیتر نکاراتمک وچار پائے جاتے تھے، وہ واپس بیٹھنے آئے۔ بیٹن کے ماحول سے محمد علی ادھک اوگت نہیں تھے۔ وہ کہتے ہیں کہ ان دنوں میری مانسک استھتی بہت ہی تناؤ پورن تھی۔ میں ایک جگہ سے گزر رہا تھا، وہیں پر میں نے ایک استھان پر ایک بورڈ لگا دیکھا جس پر لکھا تھا دھارمک ادھیان کیندر۔ میں نے اسے دیکھنے کے بعد یہ سوچا کہ کیوں نہ وہاں جا کر دیکھوں کہ کیا ہے۔ وہ کہتے ہیں کہ جب میں اس کیندر کے بھیتر گیا تو دیکھا کہ بھیتر آنے والے لوگوں کو ایک ویکتی ایک چھوٹی سی کتاب دے رہا ہے۔ میں نے وہ کتاب لی جس میں دھرم کو پریبھاشت کیا گیا تھا۔ دھرم کے بارے میں یہ کتاب آیت اللہ خمینی کی تھی۔ میں نے آیت اللہ خمینی کا نام تو سنا تھا، کنتو ان کی کوئی کتاب یا لیکھ میں نے نہیں پڑھا تھا۔ اس پستک میں بہت ہی تارکک ڈھنگ سے اسلام کے بارے میں ایسی باتیں لکھی ہوئی تھیں جو میں نے کبھی بھی نہیں سنی تھیں۔ اس میں لکھی باتوں نے میرا دھیان اپنی اور کھینچا۔ اس کی وشیشتا یہ تھی کہ اسلام کے بارے میں بہت ہی تارکک ڈھنگ سے اسلامی باتوں کو پیش کیا گیا تھا، یہ میرے لیے بہت ہی آکرشک تھا۔
ان کا کہنا تھا کہ اس کتاب کو پڑھنے کے بعد ایشور اور اسلام کے سمبندھ میں میرے وچار بالکل بدل گئے۔ امام خمینی کی کتاب پڑھنے کے بعد دھرم کے بارے میں میری سوچ بہت بدل گئی۔ اب میں نے اس کیندر سے کوئی دوسری کتاب دھرم کے بارے میں مانگی تو انہوں نے انسانی نیائے کی آواز نام کی ایک کتاب مجھے دی جس میں حضرت علی کے سورن کتھن تھے۔ یہ کتاب ایک عیسائی نے لکھی تھی جن کا نام جارج جرداخ تھا۔ اس میں لکھے کتھنوں کو پڑھ کر میں اچرج میں پڑ گیا۔ میں نے اب تک تو ایسی باتیں نہیں سنی تھی اور نہ ہی پڑھی تھی۔ یہ ساری باتیں میرے لیے بہت ہی روچک تھیں۔
محمد علی کہتے ہیں کہ اب میں نے اس کیندر سے کتابیں لے کر ادھک پڑھنا شروع کر دیا۔ مجھ کو لگنے لگا کہ مجھ کو میری کھوئی ہوئی کوئی چیز مل گئی ہے۔ ان کا کہنا تھا کہ لگاتار 3 مہینوں تک کئی کتابوں کے پڑھنے کے بعد مجھ کو وشواس ہو گیا کہ میں جو کچھ ڈھونڈ رہا تھا وہ مجھ کو مل چکا ہے۔ ان کا کہنا تھا کہ اب تک اسلام کے بارے میں جو کچھ جانتا تھا وہ کچھ اور تھا، کنتو ان کتابوں میں نے جو کچھ پڑھا وہ اس سے بہت ہی بھن تھا۔ اس پرکار سے اسلام کی آوشیکتا میرے لیے سدھ ہو چکی تھی۔
محمد علی کا کہنا تھا کہ اب میں اسلام، حضرت محمد اور ان کے پریجنوں کے بارے میں بہت سی باتوں سے اوگت ہو چکا تھا جو میرے لیے ایک پرکاش کی بھاتی تھی۔ میرے لیے سب کچھ اسپشٹ ہو گیا تھا۔ میں نے اسلامی شکشاؤں اور اس کے آدیشوں کو بھلی بھاتی ڈھنگ سے سمجھا اور ان کا انوسرن کرنا آرم کر دیا۔ یہ سب مجھے بہت اچھا لگا۔ اس پرکار سے دو دھرموں کو چھوڑنے کے بعد محمد علی مہدی نے اسلام کو گلے لگا لیا۔ دوستو، اسی کے ساتھ یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ انومتی دیجیے۔
انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر پیش ہے۔ ایران میں دیش ویاپی ٹیکہ کرن ابھیان کا اعلان ہو گیا ہے۔ ایران جلد ہی آدھنک ڈرون ویمان کا اناورن کرنے والا ہے۔ امریکہ کا دعویٰ، یمن یدھ کے بارے میں سعودی عرب کے ساتھ سوچناؤں کا آدان پردان ختم ہو گیا ہے۔ اور بھارت میں کسان آندولن جاری ہے، کسان نے چکا جام کر شکتی پردرشن کیا۔ آشائی سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے۔ کاریکرموں کے بارے میں آپ کے وچاروں کا انتظار رہے گا، جسے آپ ہمارے ای میل آئی ڈی پہ بھیج سکتے ہیں، hindi@ws.irib.ir۔ اسی کے ساتھ محمد علی قومی اور ساتھیوں کو اجازت دیجیے۔ شبھ راتری، خدا حافظ۔Thank you.